उसके सर के बढ़ने की रफ्तार तेज हो जाए, धड़ के बढ़ने की रफ्तार जरा सुस्त पड़ जाए, तो क्या वो कामिल इंसान बनेगा या नाकस? नाकस। अगर एक हाथ के बढ़ने की रफ्तार सुस्त और दूसरे हाथ के बढ़ने की रफ्तार तेज हो जाए, नतीजतन साल डेढ़ साल में, दो सालों में एक बाजू लंबा और एक बाजू मुख्तसर रह जाए, तो वो कामिल कहलाएगा या नाकस? ये कुल्ली कायदा है इस पूरी निजाम हयात में। ये किसी सिर्फ एक मखलूक या एक चीज के बारे में नहीं है, पूरी मखलूक में, चाहे वो मखलूक अल्लाह की बनाई हुई हो या बंदों की बनाई हुई, दोनों में ये निजाम है कि इस निजाम के तहत जब तक हर चीज आप उसके अपने मकाम पर नहीं रखते, वो चीज काबिल नहीं हो सकती। गाड़ी को चार टायर चाहिए, आपने चार टायरों में से तीन लगा दिए, एक नहीं लगाया, तो गाड़ी नाकस है, चल नहीं सकती। गाड़ी है लेकिन नाकस है। आपने रबड़ के टायर लगा दिए तीन, एक की जगह लोहे का टायर लगा दिया, गाड़ी नाकस है, चल नहीं सकती। अगरचे रबड़ की नस्बत लोहा ज्यादा मजबूत है लेकिन नाकस है, चल नहीं सकती। इसका मतलब है कि किसी भी चीज के मुख्तलिफ हिस्सों के दरमियान हमाहंगी होना जरूरी है, मुताबिकत होना जरूरी है। पहली बात, ये मैं मिसालें इसलिए ले रहा हूं कि आपके जहन में बात नक्श हो जाए। शुरुआत भेजिए मोहम्मद पानी। एक दफा फिर सलवात भेजिए मोहम्मद। लेकिन वो एंगल और जाविया दूसरा है। बस करें, इंसानी जिस्म ही बोले, दिल का अपना मकाम है, बाजुओं का अपना मकाम है, गुर्दों का अपना मकाम है, जिगर का अपना मकाम है, आंखों का अपना मकाम है, नाक का अपना, मुंह का अपना मकाम है। आपने अगर जगह बदल दी किसी की किसी से, नतीजा क्या होगा? क्या वो इंसान कामिल कहलाएगा? अगर किसी की आंख इन जगहों की बजाय पेशानी पे हो, किसी की नाक अपने मकाम की जगह थोड़ी पे हो, तो फिर आप उसको देखते ही डर जाएंगे, ये वो नहीं है जो अल्लाह ने कामिल बनाया था। क्यों? जगह बदल गई है। नाक है लेकिन अपनी जगह नहीं है, आंख है लेकिन अपनी जगह नहीं है। नतीजा खौफनाक, नतीजा डरावना। इसका मतलब यह है कि तमाम चीजों में हर चीज को उसके हिस्सों को अपनी जगह रखना जरूरी है। मकतबे अहलुल बैत में अल्लाह की तौहीद उसूल दीन में है, अल्लाह के रसूल की रिसालत और नबूवत उसूल दीन में से है। तौहीद और नबूवत। लेकिन एक और चीज भी है जिसकी तरफ आमतौर पर मुसलमानों की तवज्जो नहीं होती, वो क्या है? वो ये है कि अल्लाह जहां पर वाहिद वहदहु ला शरीक है, वहीं पर उसकी एक सिफत भी है कि वो आदिल है। आदिल का मतलब क्या है? वो हर चीज को उसके अपने मकाम पर रखता है। अमीर मोमिन अली इब्ने अबी तालिब से जब पूछा गया, या अमीर मोमिन मल अदल, अदल क्या है? जवाब में फरमाया, वज़ु शैई अला मौज़िही, किसी भी चीज को उसके असल मकाम पर रखना अदल कहलाता है।
अल्लाह।
बताएंगे कितना टाइम हुआ ताकि मैं उस हिसाब से सर बात कीजिएगा। किसी भी चीज को उसके असल मकाम पर रखना क्या कहलाता है? अदल। और अगर उसकी जगह तब्दील कर दी जाए तो ये अदल के खिलाफ है। जैसे भी मैंने इंसानी बदल की मिसाल दी, इंसानी बदन के दरमियान उसके मुख्तलिफ आज़ा के दरमियान तवाज़ुन होना चाहिए। तवाज़ुन होगा तो इंसान ठीक तरह से चलेगा, तवाज़ुन नहीं होगा तो लंगड़ा कर चलेगा। हत्ता एक बाजू मुख्तसर एक बाजू लंबा हो चलता पांवों से है, हाथों से नहीं है, चलता पांवों से है। लेकिन अगर एक बाजू लंबा और एक बाजू मुख्तसर हो तो उसकी चाल में तवाज़ुन बरकरार नहीं रह सकता। जो अल्लाह इस पूरे निजाम को चलाता है उसके काम में इसलिए अदल शर्त अव्वल है। इसलिए हम कहते हैं कि अल्लाह को आदिल भी होना चाहिए। अब आते हैं दीन की तरफ। दीन किस चीज का नाम है? अल्लाह की वहदानियत को कबूल करने का, और उस वहदानियत की कबूलियत के बाद अल्लाह की भेजी हुई किताब या इरसाल करदा रसूल पर ईमान का, यह है इस्लाम, यह है दीन। इसी को हम ईमान कहते हैं जब हम यकीन कर लें कि अल्लाह वहदहू ला शरीक है और उसने इंसानी बशरी काफले की हिदायत के लिए रसूल भेजे और रसूलों के जरिए से किताब भेजी। यह हमारा ईमान होना चाहिए। और अगर हम ये ईमान नहीं रखते तो मुसलमान नहीं कहता सकते। अब जो कुछ अल्लाह ने अपनी किताब में कहा और जो कुछ अल्लाह के रसूल ने उस किताब की अमली तफसीर में कहा, ये दोनों अगर साथ हो तो दीन मुकम्मल है। अगर आप जुदा कर दे तो दीन नाकस है। ये दोनों मिलकर दीन बनते हैं। इसलिए अगर आप दीन के किसी भी हुक्म पर अमल करना चाहे तो सिर्फ कुरान काफी नहीं है। अगर कुरान अल्लाह की किताब है लेकिन सिर्फ कुरान काफी नहीं है। क्यों काफी नहीं है? क्यों काफी नहीं है? फराइज और वाजिबात में तमाम मुसलमानों के नजदीक कितनी नमाजें हैं? कितनी? पांच वक्ती, फजर, जोहर, असर, मगरिब, इशा, पांच वक्ती नमाज फर्ज है। इन पांच औकात में सिर्फ फजर की नमाज की रकअतें कितनी है? दो। जोहर की कितनी है? चार। असर की? चार। मगरिब की? तीन। इशा की? अगर कुरान काफी हो तो पूरा कुरान बिस्मिल्लाह से लेकर सूरह हम्द के बिस्मिल्लाह से कुरान का आगाज होता है और सूरतुल नास के सीन पर कुरान का इख्तिताम होता है। इस पूरे कुरान को कंगाल कर तमाम नमाज के बारे में आयात निकाल लीजिए और दो रकअत नमाज कुरान से आप साबित कर दें। सिर्फ दो रकअत नमाज आप कुरान से साबित कर दें, आप नहीं कर सकते। क्यों नहीं कर सकते? इसलिए कि कुरान नमाज सिखाने की किताब नहीं है। कुरान आपके अंदर ईमान पैदा करने की किताब है। अब ईमान पैदा करने के बाद हमने अमली मैदान में क्या करना है इसके लिए रसूल है। इसी कुरान ने कहा लकुम फी रसूलिल्लाही उस्वतुन हसनतुन। अब अगर तुमने दीन के मफाहीम पैगाम और तालीमात पर अमल करना है तो कुरान काफी नहीं है, अब रसूल से पूछो। इसलिए आप सिर्फ दो रकत नमाज सिर्फ दो रकत कुरान से साबित कर ही नहीं सकते, नहीं पढ़ सकते अगर आप रसूल की तरफ रुजू नहीं करेंगे। اسی طرح سے حج آپ قرآن سے کر ہی نہیں سکتے جب تک آپ رسول کی طرح رجوع نہیں کریں گے. روزہ آپ قرآن سے رکھ نہیں سکتے ان شرائط کے ساتھ جب تک آپ رسول سے پوچھتے نہیں ہیں. زکات کی شرائط کے مطابق اس پر عمل کر نہیں سکتے جب تک آپ رسول سے پوچھیں گے نہیں. مطلب یہ ہے کہ صرف قرآن کافی نہیں ہے, اور اگر صرف قرآن کافی نہیں ہے تو پھر وہ لوگ گمراہ ہیں جو کہے حسبنا کتاب اللہ. اور یہ کہے صرف قرآن ہمارے لیے کافی ہے تو ان سے بڑا جاہل کوئی نہیں ہے, ان سے بڑا نادان کوئی نہیں ہے, ان سے بڑا دین سے بے خبر کوئی نہیں ہے, چاہے نام کتنا ہی بڑا ہو. ثابت نہیں ہوتا کہ وہ دین کے فہم کا مالک بھی ہو. اب آگے بڑھیے. رسول کریم صلی اللہ علیہ وآلہ وسلم ان کی ذمہ داری تھی, رسول کی ذمہ داری تھی کہ وہ دین کو مکمل طور پر قافلے بشری کے سپرد کر کے جائیں. اگر وہ ناقص دین سپرد کر کے جائیں گے تو انہوں نے اپنی ذمہ داری پر عمل نہیں کیا. دین کو کامل ہونا چاہیے, دین کے تمام احکام کو بیان ہو جانا چاہیے, لیکن دین کسی خاص زمانے کے لیے نہیں آئے, کسی خاص خطے کے لیے نہیں آئے, کسی خاص قوم کے لیے نہیں آئے. ماضی کے ادیان کا زمانہ بھی محدود تھا, مکان بھی محدود تھا, لیکن جب اسلام آیا تو اسلام جب آیا تو پھر تا قیامت کے لیے آیا. صرف مکہ اور مدینہ کے مسلمانوں کے لیے نہیں آیا بلکہ کرے ارض پر رہنے والے تمام انسانوں کے لیے آیا, تمام انسانوں کے لیے. اس کا مطلب یہ ہے کہ دین کو اتنا ڈائنیمک, لچکدار اور زمانے کے تقاضوں کے مطابق ہونا چاہیے کہ 1400 سال پہلے کا انسان ہو یا آج کا انسان ہو یا 1500 سال بعد کا انسان ہو, چاہے وہ امریکہ کا انسان ہو, افریقہ کا انسان ہو, ایشیا کا انسان ہو, بر صغیر کا انسان ہو یا پھر واربرٹن کا انسان ہو, جس زمانے کا ہو اور جس زمین کا ہو, جب اس کو کوئی مسئلہ پیش آئے تو دین کے کمال کا مطلب, دین کی تکمیل کا مطلب یہ ہے کہ دین اس کے سوال کا جواب دے سکے. اگر دین کے پاس اس کے سوالات کا جواب نہ ہو تو پھر اس کا مطلب یہ ہے کہ وہ دین ناقص ہے. اب سوال یہ ہے کہ کیا سوال جو اٹھتا ہے اس کا جواب مجھے اپنی خواہش اور اپنی آرزوں کے مطابق, اپنے میلانات کے مطابق دینا ہے یا یہ دیکھنا ہے کہ خدا کیا چاہتا ہے؟ انسان اپنی زندگی میں کوئی بھی قدم اٹھائے وہ سب سے پہلے اپنے تمائلات, اپنے میلانات, اپنی خواہشات, اپنی آرزوئیں, اپنی وابستگیاں, اپنی دوستیاں, اپنی نفرتیں, اپنی دشمنیاں, ان چیزوں کا اثر ہوتا ہے. آپ کے گھر پر اگر آپ کا کوئی انتہائی محبوب انسان آ جائے تو آپ کا بیہیویئر ایسا ہوتا ہے جیسے آپ کو خزانہ مل گیا ہو, چپٹ کر جاتے ہیں, اپنے سینے سے لگاتے ہیں. کیوں؟ آپ کے اندر کے میلانات کا تقاضا ہے. لیکن اگر اسی دروازے پر آپ کا کوئی جانی دشمن آئے تو آپ کے چہرے کی کرختگی اور سختی میں ایک دم اضافہ ہو جاتا ہے. یا ये आपके मेहनत का नतीजा है। अगर आपका दोस्त गलती करे तो आंखें आप बंद कर लेते हैं, इसलिए कि आपकी उससे दोस्ती है और आपकी उस दोस्ती के मैदान का नतीजा है कि उसकी गलती भी आपको गलती न लगे, और अगर लगे भी तो आप उस पर पर्दा डाल दें। लेकिन आपके दुश्मन, आपके मुखालिफ ने अगर वही हरकत की तो चूंकि वो दुश्मन है, मुखालिफ है, इसलिए आपके तमाम हवास खुलकर और खिलकर सामने आ जाते हैं कि दुश्मन है, उसको मौका है जमीन पर मारने का, मौका है जलील करने का, इसलिए जितना हो सकता है इस्तेफादा करो। होता है यानी अपनी जिंदगी में ये जो मैदानात है, ये मैदानात इंसान को हद तक पहुंचने से रोकते हैं। इन मैदानात की कैद और इसारत से जब इंसान आजाद होता है तो फिर वो देखता है जो अल्लाह चाहता है। जब तक इन मैदानात का असीर होगा वो वही देखेगा जो उसका मन चाहता है। इसलिए अंबिया की रविश आप देखें, वज्जह तो वज्जिया लिल्लाही फतर السماوات والارض, मैंने अपना चेहरा उस रब की तरफ कर दिया है जिसने मुझे अपनी फितरत पर खल्क किया है। फितरत अल्लाह लजी फतर الناس عليها, फितरत पाकीज़ा है। मेरी नमाज इन सलात, मेरा हज व नुसुकी व ममाती, इस तरह की जितनी भी ताबीरें, इन सलाती व नुसुकी व हयाती व ममाती लिल्लाहि रब्बिल आलमीन, मेरा जो कुछ भी है वो सिर्फ और सिर्फ खुदा के लिए है और खुदा की रजा को सामने रखते हुए है। ये वो कहते हैं अल्लाह के वो मुकर्रम बंदे जो अपनी ख्वाहिशात की कैद से आजाद है। जो अपनी ख्वाहिशात के असीर होंगे वो ये नहीं कह सकते। रसूल करीम सल्लल्लाहु अलैहि वसल्लम ने अपनी पूरी जिंदगी दो चीजों पर सबसे ज्यादा जोर दिया, एक कुरान करीम की रूह पर अमल और दूसरा अहलुल बैत का दामन थामना। सबसे ज्यादा जिन दो चीजों पर जोर दिया वो ये दो चीजें हैं। क्यों? मसलन नबी करीम का आखिरी खुतबा खुतबे मिना है और खुतबे गदीर है, और खुतबे गदीर में जहां पर फरमाया कि मन कुंतु मौलाहु फहाजा अलीयुन मौलाहु, जिसका मैं मौला हूँ उसका ये मौला है, अली मौला है, इसलिए जिसने मुझे अपना मौला बनाया अली को अपना मौला समझे, वरना जिसने अली को छोड़ा मैं उसका मौला नहीं हूँ। ये फरमाया, शिया और सुन्नी सब इस पर इत्तेफाक करते हैं। लेकिन आगे बढ़कर के और जुमला भी फरमाया, वो भी उसी खुतबे का हिस्सा है और सुनने नसाई में भी और सही मुस्लिम में भी ये रिवायत मौजूद है, ये खुतबा मौजूद है। फरमाया, इन्नी तारिकुन फीकुम अस्सकलैन किताबल्लाह व इकरती, मैं तुम्हारे दरमियान दो चीजें छोड़कर जा रहा हूँ, एक अल्लाह की किताब है और दूसरी मेरी इकरत है। फौरन सवाल उठता है कि इकरत कौन है? फरमाया, अहलुल बैत की, मेरी अहलुल बैत। अहलुल बैत की सिफत क्या है? इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम रिज्ज़ा अहलिल बैत व युतहिरकुम तत्हीरा। नबी करीम की अहलुल बैत वो है जिसको अल्लाह ने तमाम नापाकियों से बिल्कुल पाकीज़ा ताहिर मुतहर करके दूसरों से बिल्कुल मुख्तलिफ खल्क फरमाया है। ये गवाही कुरान देता है, इसीलिए चूंकि उनकी खिलकत मुख्तलिफ है वो पाकीज़ा है, बाकी लोग मुख्तलिफ हैं, इसलिए ये पैदाइशी पाक है और दूसरे लोग पैदाइशी नजस हैं जब तक कलिमा नहीं पढ़ते। फर्क है दोनों के दरमियान। इसलिए अहलुल बैत वो है जो कलिमा पढ़ते नहीं है, कलिमा लेकर पैदा होते हैं, जो ईमान एक होता है जाहिरी गंदगी, एक होती है बातिनी गंदगी। खून पाक है या नजस? पाक है या नजस? नजस है। लेकिन आपके बदन में इतना सारा खून है, आपको पाक है? जब तक वो खून बाहर ना आए उस वक्त तक जिद के अंदर, रगों के अंदर हो तो वो पाक है। जिस तरह से खून बाहर आए तो नजस है, अंदर रहे तो पाक है। कोई भी चीज जब उसकी पाकियत और नजासत की बात आप करेंगे तो अगर वो मादी है तो आपको नजर आएगी, पाक भी हो तब भी, नजस हो तब भी। मानवी है तो तब आपको इल्म होना चाहिए, चाहे वो मुसलमान हो या काफिर। आप जब शिर्क की बात करते हैं तो कुरान कहता है इन्नमल मुश्रिकून नजसुन, मुश्रिक जो है वो नजस होते हैं, शिर्क जो है नजासत है। शिर्क नजासत है या पाकीज़गी? नजासत है। गुनाह क्या है? नजासत है। गुनाह इंसान के जिस्म पे कीचड़ तो नहीं है लेकिन नजासत है। कुफर इंसान के जिस्म पर लगी हुई नजासत तो नहीं है लेकिन नजासत है, लेकिन बातिन में है, बातिन में है। अल्लाह ने इन हस्तियों को जहां जाहिर से पाक किया वहीं पर बातिन से भी पाक रखा। बाकी इंसानों का ये मामला नहीं है। इसलिए जब ये हस्तियां जिनको अल्लाह ने पाको पाकीज़ा खल्क किया जब ये बात करेंगी तो फिर इनकी ज़बानों से निकलने वाली बात उनकी ख्वाहिशात और नफसानियात की असीर नहीं होगी बल्कि अल्लाह के हुक्म के ताबे होगी। इसलिए जब ये हस्तियां बात करेंगी तो आपको जरा बराबर शक नहीं होना चाहिए कि इन्होंने अपनी तरफ से कोई बात की होगी, कि जो भी बात होगी वो अल्लाह की तरफ से होगी। इसलिए हम कहते हैं नबी मासूम है, इसलिए कहते हैं कि अइम्मे अतहार, अइम्मे अहलुल बैत मासूम है। अगर वो मासूम ना हो तो फिर जायज़ुल खता है, और जो जायज़ुल खता होता है उससे गलती भी सरसद हो सकती है। जहां पर गलती का इम्कान हो वहां पर दीन तबाह हो जाता है। इसलिए नबी करीम ने फरमाया कि मैं तुम्हारे दरमियान दो चीजें छोड़कर जा रहा हूं, एक अल्लाह की किताब है जो उयूब से पाक है और एक मेरी अहलुल बैत है जो आलूदगी से पाक है। अल्लाह की किताब कुल्लियात उसमें है लेकिन दीन की जुज़ियात नहीं है। दीन की जुज़ियात समझना चाहो तो फिर जहां कुरान तुम्हें बताए अकीमुस सलात नमाज पढ़ो तो अहलुल बैत से पूछो कैसे पढ़े, जब कुरान ही बताएगा कि कैसे पढ़ो। जब कुरान कहे अकीमुस सियाम रोजा मुकम्मल करो, अहलुल बैत से पूछो कैसे मुकम्मल करें, कुरान नहीं बताएगा कैसे मुकम्मल करो। जब कुरान कहे आतुस ज़कात ज़कात दो तो अहलुल बैत से पूछो कैसे ज़कात दे, कुरान नहीं बताएगा कैसे ज़कात दो। वातिमुल हज हज करो, कुरान हुक्म देगा लेकिन कैसे करो आपको अहलुल बैत बताएंगे कैसे करो, कुरान तफसीलात नहीं बताएगा। मतलब है दीन तब मुकम्मल है जब आप वो दीन कुरान और अहलुल बैत से लें। अगर आपने दीन कुरान और अहलुल बैत से नहीं लिया तो वो आपकी मनमानी ख्वाहिशात तो हो सकती है, अल्लाह का दीन नहीं हो सकता। अल्लाह का दीन तब होगा जब अल्लाह की तरफ से भेजी हुई हस्तियों से आपने सलवात भेजी। इसलिए ये जो मुहर्रम है, ये जो मुकद्दस महीने हैं, इनमें अल्लाह आपको एक मौका फराहम करता है कि अहलुल बैत की जहां मोहब्बत में, इश्क में, मवद्दत में, उनसे वाबस्तगी में आप इजाफा करें, उनके हवाले से अपनी मारिफत में इजाफा करें, वहीं पर उनसे दीन भी मजबूती से ले सके और उस पर अमल भी कर सकेंगे।
یہ جو کربلا کا واقعہ ہے، یہ جو عزاداری ہے، یہ کس لیے ہے؟
یہ اس لیے ہے کہ آپ اپنے دلوں کو اپنے کی نورانیت سے منور بھی کر سکیں اور ان کے فیض سے فیضیاب ہو کر باقی انسانوں سے جدا آگے انسانی مراحل میں ترقی بھی کر سکیں۔
اور یہ ترقی تبھی ہوگی جب آپ اہل بیت کے دیے ہوئے دین کو کامل طور پر قبول کر کے اس کے تمام اعمال اور تمام احکام پر عمل پیرا ہوں، کچھ کو لے اور کچھ کو چھوڑے
تو ناقص ہوگا، کامل نہیں ہوگا۔
آپ خود سوچئے نا، میں نے جیسے انسانی بدن کی مثال دی،
اگر آپ عزاداری کو لے، نماز کو چھوڑ دیں، دین کامل نہیں ہے، ناقص ہے۔
عزاداری کو لے، نماز کو چھوڑ دیں، یا نماز کو لے، عزاداری کو چھوڑ دیں، ناکامل ہے۔ اگر آپ نے نماز کو لیا، قرآن کو لیا، لیکن اہل بیت کی مودت اور محبت کو چھوڑا، دین کامل نہیں ہے۔ آپ حج پر گئے لیکن ولی کی اطاعت نہیں کی، حج کامل نہیں ہے۔ آپ نے زندگی بسر کی لیکن کسی زمانے کی حجت کے ہاتھوں بیعت نہیں کی، آپ کی گردن پر کسی حجت خدا کی بیعت نہ ہوئی، آپ نے کسی ولی اللہ کی ولایت کو قبول نہیں کیا، تو خود رسول پاک نے یہ فرمایا، رسول پاک نے کیا فرمایا؟
فرمایا کہ جو مرے اور اس کی گردن پر اپنے وقت کی امام کی بیعت اور ولایت کا قلادہ نہ ہو، وہ جاہل مرا ہے، وہ کافر مرا ہے۔ من مات ولم یعرف امام زمان ہی مات میتتا جاہلیتا، جو شخص زندگی 80 سال عبادت کرے، روزے رکھے، نمازیں پڑھے، رکوع کرے، سجود کرے، قیام کرے، قرآن قرآن کرے، صدقات دے، جہاد کرے، یتیم پروری کرے، لیکن اپنے وقت کے امام کی معرفت حاصل نہ کرے، اس کی ولایت کو قبول نہ کرے، ماتا میتتا جاہلیتا، وہ جہالت کی موت مرا ہے۔
یہ کوئی شیعہ نہیں کہتا،
یہ تمام عالم اسلام کی متفقہ حدیث ہے، شیعہ اور سنی دونوں کے درمیان۔
اور حدیث ایک نہیں ہے، 20 احادیث ہے، پیغام ایک ہی ہے،
لفظ مختلف ہے، پیغام ایک ہے،
سلسلے روات مختلف ہے، پیغام ایک ہے، راوی حدیث مختلف ہے، پیغام ایک ہے، بتانے کا انداز، بیان کی روش مختلف ہے، پیغام ایک ہے۔
وہ کیا ہے؟ اپنے وقت کے امام کو پہچانو اور اس کی ولایت کے دائرے میں داخل ہو جاؤ۔ اگر اس کی ولایت میں داخل نہیں ہوگے تو تمہارے تمام اعمال ضائع ہو جائیں گے۔ سب آتے ہیں میں محمد والا ہوں،
یہ جو مجالس اہل بیت ہیں، یہ جو آپ محافل کا، مجالس کا، عزاداری سید الشہداء کا، ذکر اہل بیت کا انعقاد کرتے ہیں،
یہ یاد رکھیے، میں بہت دوبارہ کہوں گا، یہ یاد رکھیے کہ یہ محافل اور مجالس آپ کے پاس امانت ہے کربلا کے شہداء کی۔
اس امانت کی حفاظت کا کیا مطلب ہے؟ کیسے اس امانت کی حفاظت ہوگی؟
ایسے کہ اس کو ہر اس شخص تک جس تک اہل بیت کا پیغام نہیں پہنچا، آپ یہ پہنچائیں۔
اگر آپ یہ پہنچائیں گے تو لوگ اہل بیت کے قریب آئیں گے،
نہیں پہنچائیں گے تو آپ نے جرم کیا ہے،
کیونکہ اہل بیت کی جو امانت آپ کے پاس آئی ہے آپ نے اس کو اس کے حقدار تک پہنچایا نہیں ہے۔ امام صادق علیہ الصلوۃ والسلام کا کلام بڑا عجیب و غریب ہے، نہیں رہا. فرمایا
لو علم الناس محاسن كلامنا لاتبعونا. کاش لوگوں پر تم لوگ ہمارے کلام کا حسن اور اس کا جمال پہنچاتے. کاش تم ہمارے کلام کا حسن, اس کی خوبصورتی اور اس کی معرفت لوگوں تک پہنچاتے. اگر لوگوں کو معلوم ہو جاتا ہمارا کلام کتنا جامع ہے, اگر لوگوں کو معلوم ہو جاتا کہ ہمارے کلام کے محاسن اور خوبیاں کیا ہیں, اگر لوگوں کو معلوم ہو جاتا کہ ہمارا مقام کیا ہے, تو کیا ہوتا؟ لتبعونا. علم ہونے کے بعد کوئی ہم سے دور نہ ہوتا, سب ہم سے آ کے متصل ہو جاتے ہیں. حضور کس کا ہے؟ حضور بانی مجلس کا ہے. حضور اس کا ہے جس تک امانت پہنچی. حضور اس کا ہے جو اس وراثت کا امانت دار اور امین کہلایا. اس نے دوسروں تک نہیں پہنچایا. لوگ بول رہے ہیں میرا آپ کا ہم سب کا فریضہ ہے کہ اپنے تمام بھائیوں کو, چاہے کوئی احادیث ہو, چاہے کوئی دیوبندی ہو, چاہے کوئی ریلوی ہو, چاہے کچھ اور ہو, چاہے سکھ ہو آپ کے اس علاقے میں ماشاءاللہ ان کی بھی اچھی تعداد ہے, چاہے ہندو ہو, آپ کا فرض یہ ہے کہ جہاں قرآن کا پیغام پہنچاتے ہیں وہیں پر قرآن کی تفسیر اور تشریح میں اہل البیت نے جو کچھ فرمایا ہے وہ ان تک پہنچائیں. آپ کا فریضہ پہنچانا ہے. دل اگر پاک ہوگا تو کھچتا چلا آئے گا. مسئلہ یہ ہے کہ عام آپ کے معاشرے کا انسان پیاسا بھی ہے اور بھوکا بھی ہے. اس کی پیاس معرف اہل بیت کے حوالے سے ہے, اس کی بھوک علوم آل محمد کے حوالے سے ہے. وہ خوراک آپ فراہم کر دے وہ گندگی چھوڑ دے گا اور پاکیزہ خوراک کھائے گا. اگر ہم نے یہ نہیں کیا اور کوئی شخص گمراہ رہا تو اس کا مطلب یہ ہے کہ ہم اس جرم میں برابر کے شریک ہیں. آپ پہنچائیں دوسروں تک. آپ جب دوسروں تک پہنچائیں گے تو آپ دیکھیں گے اس کے اثرات کہاں سے کہاں تک پہنچتے ہیں. امیر المومنین علی نے ابی طالب نے انبیاء کی جو صفات بیان کی ہیں بڑی عجیب ہے. کہا کہ اللہ تبارک و تعالیٰ جن کو نبی بنا کر بھیجتا ہے وہ طبیب کی طرح ہوتے ہیں. طبیب کون ہے؟ ڈاکٹر. طبیب کی خصوصیت کیا ہے؟ فرمایا کہ طبیب دوار بالطب ہی اپنی طبابت کا ماہر ہوتا ہے. اس کے ہاتھ میں آلات جراحی بھی ہوتے ہیں اور دوائیاں بھی ہوتی ہیں. وہ لے کر قصبہ قصبہ, قریا قریا, گاؤں گاؤں, شہر شہر چلتا ہے, بیماروں کو ڈھونڈتا ہے. جہاں جہاں کوئی پھوڑا ہو آلات جراحی سے اس کو کاٹتا ہے, گندگی نکالتا ہے, مرہم رکھتا ہے, اس کو ٹھیک کرتا ہے. یہی کام انبیاء کا ہے, یہی کام اولیاء کا ہے, یہی کام صلحاء کا ہے, یہی کام ان کے پیروکاروں کا ہے. اللہ نے یہ موقع آپ کو دیا ہے. دیکھیے یہ ذہن میں رکھیے. صلوات بھیجے محمد و آل محمد. ایک دفعہ پھر صلوات بھیجے محمد و آل محمد. یہ یاد رکھیے جہاں حق اور باطل کی بات ہوگی, باطل اور باطل کی جنگ میں کوئی مسئلہ نہیں ہوگا. حق اور حق کی جنگ ہو نہیں سکتی. جنگ ہوگی تو ہمیشہ حق اور باطل کی ہوگی. جہاں باطل اور باطل کی جنگ ہو وہاں پر ہمیں اس میں اپنا حصہ ڈالنے یا ٹانگ اڑانے کی ضرورت ہے ہی نہیں. دونوں باتیں رہیں, چاہے کوئی ہارے چاہے کوئی جیتے.
حق اور حق کی جنگ ہو نہیں سکتی، اس لیے کہیں پر جنگ ہے تو پھر ہمیں سمجھ لینا چاہیے کہ دونوں حق کبھی بھی نہیں ہو سکتے. یہ نہیں ہو سکتا کہ سفین میں لائن کے اس پار بھی حق ہو اس پار بھی حق ہو. ایک سراپا باطل ہے، ایک سراپا حق ہے. چاہے آپ کسی کو بھی حق مان لیں، اگر آپ کے اس میں اختیارات نہیں ہیں، خواہشات ہیں تو خواہشات کے دے جس کو آپ کا جی چاہے مان لیں، لیکن میں اختیارات بتاتے ہیں کہ کون حق پر ہے اور کون باطل پر ہے. یہ یاد رکھیے گا کہ جہاں حق کی آواز اٹھتی ہے حق کے پاس دلائل ہوتے ہیں، ان دلائل کے مقابلے میں باطل کے پاس دلائل نہیں ہوتے. جب دلائل نہیں ہوتے تو پھر وہ کیا کرتے ہیں؟ وہ لوگوں کو گمراہ کرتے ہیں. خود پیغمبر صلی اللہ علیہ وسلم کی اپنی زندگی میں دیکھیے، نبی کریم قرآن کی آیات پڑھ پڑھ کر سناتے تھے، جس کے کانوں کی آیات روشنی وہ کھینچتا ہوا چلا آتا تھا، کھینچتا ہوا اور آ کے آپ کے سامنے کچھ دیر بیٹھتا اور قرآن کی آیات کو سنتا. سننے کے بعد اس کے دل میں وہ آیتیں اترتی تو وہ فوراً کہتا، میں گواہی دیتا ہوں کہ آپ اللہ کے رسول ہیں، مجھے کلمہ پڑھا دیجئے، میں آپ کے اس دین میں داخل ہونا چاہتا ہوں جس کا پیغام اتنا خوبصورت اور روح کو حیات عطا کرنے والا پیغام ہے. مشرکین قریش، ان کے پاس اس پیغام کے مقابلے میں نہ پیغام ہے نہ دلیل. وہ کیا کرتے تھے؟ وہ کھڑے ہو جاتے تھے، کبھی آپ کو پتھر مارا، کبھی کیچڑ پھینکا، کبھی اوجڑیاں پھینکیں، کبھی کانٹے پھینکے، کبھی آپ کو محصور کیا، کبھی ہجرت پر مجبور کیا، کبھی شیب ابی طالب میں قید کر دیا، کبھی جنگ مسلط کر دی تاکہ لوگ آپ کی طرف نہ آئے اور آپ انڈر پریشر رہیں، کیونکہ ان کے پاس دلیل تو ہے نہیں. جب دلیل نہ ہو تو پھر شیطانی حد کرنے. اب ذرا آئیے آپ کے دور، آج کے دور میں جب اہل البیت کے مکتب کا نام آتا ہے تو پروپیگنڈا کیا کیا جاتا ہے؟ پروپیگنڈا، ذرا غور سے اپنے ارد گرد دیکھیں، آپ کو ہنسی بھی آتی ہے جب آپ لوگوں کی معاندین کی مشرکین مکہ کی سیرت اپنائے ہوئے لوگوں کی باتیں سنتے ہیں. مشرکین مکہ نے کیا کیا؟ حضرت ابو ذر غفاری مکہ میں داخل ہوئے، فوراً مشرکین کے ایک سردار سے آمنا سامنا ہوا، کہا کہاں سے آیا ہو؟ کہا بنی غفار کے قبیلے سے. کہا یہاں پر ہمارے ہاں ایک جادوگر ہے، کہیں ایسا کہو کہ اس کے ہتھے چڑھ جاؤ. کہا کیسے؟ کہا کہ وہ باتیں کرتا ہے، جو باتیں کرتا ہے تو باتیں جو ہیں دل میں اتر جاتی ہیں اور لوگ جو ہیں اس کی باتوں میں آ کر گمراہ ہو جاتے ہیں، تو کیا کروں؟ کہا اپنے کانوں میں روئیاں ٹھونسو تاکہ اس کی بات سننی نہ پڑے. اور یہی کام مسلسل مشرکین قریش کرتے ہیں، نہ جانا وہاں پر، اگر جاؤ گے تو گمراہ ہو جاؤ گے. خود ابو ذر کی، ابو ذر غفاری کی جو تاریخ ہے وہ بتاتی ہے کہ وہ کچھ دیر تو انہوں نے روئیاں ٹھوسی، اس کے بعد سوچ رہے کہا کہ مجھ میں عقل ہے، مجھ میں فہم ہے، مجھے یہ میرے اندر میرے نیچر میں سوچنے سمجھنے کی طاقت ہے، کیا میں اتنا جاہل ہوں کہ کسی کی بات سن کر میں گمراہ ہو جاؤں؟ اس لیے میں اپنے کانوں میں روئیاں ٹھونسوں ہی، کسی کی بات سنوں ہی نہیں. کانوں سے روئیاں نکال دی، پھینک دی، کرا کر قرآن کی آواز آئی کعبہ کے کنارے سے، کعبہ کے سائے سے پہنچے، دیکھا نبی کریم تشریف فرما ہے، سامنے بیٹھ رہے، کہا کہ سنائیے. سنایا، جیسے جیسے آیا سنتے چلے گئے دل موم ہوتا چلا گیا، جیسے جیسے دل موم ہوتا چلا گیا باتیں نورانی ہوتا چلا گیا، اور آخر کار کہا کہ یا رسول اللہ گواہی دیتا ہوں، آپ اسلام میرے سامنے رکھیے، میں قبول کر لیتا ہوں. وہ کلی آج کیا ہوتا ہے؟ آزاداری میں نہ جاؤ نکاح ٹوٹ جائے گا، علم کی طرف نہ دیکھو نکاح ٹوٹ جائے گا، زلجنا کے قریب نہ جاؤ نکاح ٹوٹ جائے گا، جلوس میں نہ جاؤ نکاح ٹوٹ جائے گا، اسلام سے خارج ہو جاؤ گے، کلمہ کی تجدید کرنی پڑے گی، ان کے تبرکات نہ کھاؤ اس لیے وہ دودھ ملا کر کھلاتے ہیں، ان کی محفلوں میں نہ جاؤ اس لیے کہ گمراہ کر دیتے ہیں. یہ
ये सारी झूठी बातें क्यों की जाती है? क्यों की जाती है ये सारी झूठी बातें?
वाज़े है, जब आपके पास दलील ना हो तो आप इल्जाम तराशी ही करेंगे।
जब आपके पास मंतिक ना हो,
दलील ना हो, कुरान से सबूत ना हो, रसूल करीम की सीरत से सबूत ना हो,
तो इन्हीं प्रोपेगंडों के जरिए से आप चाहेंगे कि साधारण आवाम को अहलुल बैत की मजालिस और जिक्र की महफिलों से दूर रखें।
अगर आपका दुश्मन मुआनिद नासिबी दुश्मनान अहलुल बैत ये काम करते हैं, तो फिर वो अपनी उस जाहिलाना और गुमराह कुल अकायद पर डटे हुए हैं। आपका फरीजा क्या है? उससे ज्यादा उम्मत के साथ मजालिस का इनकार भी करें और मजलिस का पैगाम हर जी शूर तक पहुंचाए। तजाद देखें, जानशीन अल्लाह का है, इंतखाब हम करेंगे।
हम कहते हैं जानशीन मेरा हो तो मेरा इख्तियार है कि मैं उसका तकर्रुर करूं। अगर जानशीन अल्लाह का है तो फिर मुझे इख्तियार किसने दिया है?
तो अल्लाह को खुद करना चाहिए, रसूल को खुद करना चाहिए। पर इस बहस में भी नहीं पढ़ते, यहां पर इख्तलाफ जरूर है। इसलिए हम कहते हैं खलीफे बिला फजल अली इब्ने अबी तालिब है, वो अपने अकीदे पर कायम है। ठीक है, आपको अपना अकीदा मुबारक, हमें अपना अकीदा मुबारक,
लेकिन जब हम तारीख इस्लाम का, अहदीस का, पुरानी आयात का, सीरत नबी का, सीरत सहाबा का मुताला करते हैं, तो वो सारी की सारी सीरतें हमारे मौकफ को दुरुस्त साबित करती है,
हमारे मौकफ को दुरुस्त साबित करती है। लेकिन अब इस इख्तलाफ के बावजूद, ये एक इख्तलाफ है,
लेकिन उस इख्तलाफ के बावजूद कुरान हमें एक उसूल बताता है, आइमे अथार भी हमें एक उसूल बताते हैं। कुरान कहता है दूसरों के झूठे खुदाओं को भी बुरा न कहो, कहीं तुम्हारे सच्चे खुदा को वो लोग बुरा न कहें।
ऐसा है, हम इस उसूल के पाबंद हैं या नहीं, ये ध्यान में रखिएगा। हम इस उसूल के पाबंद हैं। अइमा अथहार की रविश और सीरत खुदा में और मोमिन 25 साल खिलाफत से दूर है,
लेकिन इन 25 सालों में जहाँ पर दीन के दिफा की जरूरत थी वहाँ पर उन्होंने हजरत अबू बकर का भी साथ दिया, हजरत उमर का भी साथ दिया, हजरत उस्मान का भी साथ दिया।
क्यों? इसलिए हदफ आफाकी और बड़ा है। उस बड़े हदफ के लिए अली का हक अगर मारा गया है तो अली हक कुर्बान कर देगा अपना अपना हक, लेकिन अल्लाह के दीन का नुकसान बर्दाश्त नहीं करेगा।
आपको 25 साल सीरत में ही बात नजर आती है,
और उसके बाद भी। इसलिए जब हजरत उस्मान इब्ने अफान का कत्ल हुआ तो उनका जो दामाद था मरवान, चूंकि हजरत उस्मान के कत्ल में सबसे बड़ा जो हाथ था वो उसी मरवान का था, मरवान के करतूत ऐसे थे जिसने इस तरह की फजा पैदा कर दी और मुसलमान खड़े हो गए।
जब खलीफे सालिस का कत्ल हुआ तो उनको कत्ल होने से बचाने के लिए जितनी کتنی کوششیں ہوئی ان کوششوں کے حوالے سے. اب تاریخ پڑھیے, مروان کہتا ہے کہ مروان اگرچہ خود حضرت امیر المومنین علی ابن ابی طالب کا سب سے بڑا مخالف اور دشمن ہے, سب سے بڑا مخالف, لیکن مروان خود یہ کہتا ہے کہ خلیفہ ثالث کے دفاع کے لیے جتنی کوشش علی ابن ابی طالب نے کی ہے کسی اور نے نہیں کی. وجہ کیا ہے؟ وجہ اللہ کے دین کے اس نظام کی حفاظت, کہ کہیں ایسا نہ ہو کہ وہ نظام متاثر ہو جائے. علی کی نگاہ میں اللہ کے دین کی قیمت اپنے حق اور اپنے جان سے زیادہ ہے, لہذا اپنی جان دیتے ہیں دین کو بچانے کے لیے. اب آپ آئیے ائمہ اطہار کی طرف. امام صادق علیہ السلام کا بڑا عجیب جملہ ہے, بڑا عجیب جملہ فرمایا کہ کونوا لنا زینا ولا تکونوا علینا شینا, ہمارے لیے باعث زینت بنو, ہمارے لیے شرمندگی کا باعث نہ بنو. اس کی تفسیر کیا ہے؟ کہا معاشرے میں اس طرح سے زندگی گزارو کہ تمہارے جو مخالف فرقے ہیں وہ تمہارے کردار کی وجہ سے گواہی دے کہ یہ صادق آل محمد کا شیعہ ہے, تمہارے کردار کی وجہ سے. اتنی تمہاری سیرت, تمہارا کردار, تمہارا اٹھنا, تمہارا بیٹھنا, تمہارا معاشرتی رویہ خوبصورت اور صاف اور شفاف ہونا چاہیے. اور دوسری بات کہا کہ اپنے آپ کو اتنا بلند کر لو کہ دوسروں کی مسجدوں میں جاؤ اذانیں دو, دوسروں کی مسجدوں میں جاؤ نمازیں پڑھو, یہاں تک کہ لوگ تمہارے کردار کو دیکھ کر تمہارے پیچھے نماز پڑھنے کے لیے آمادہ ہو جائیں, اس حد تک آگے جاؤ. پہلا کلام سنا چکا ہوں, لو علم الناس محاسن کلامنا لاتبعونا, اگر لوگوں تک ہمارا پیغام اس طرح سے پہنچ جائے جس طرح سے ہم دیتے ہیں تو لوگ ہماری اتباع کریں گے. تو یہ پیغام کس نے پہنچانا ہے؟ میں نے اور آپ نے. کس ذریعے سے؟ قول کے ذریعے سے بھی اور عمل کے ذریعے سے بھی. عمل کے ذریعے سے اس طرح سے کہ وہ روش اختیار کرے کہ اہل البیت کا پیغام ہر دل تک پہنچ سکے. جو بیمار ہے خود بخود اپنی موت آپ مرے گا, جس کے اندر نورانیت کی گنجائش ہے وہ خود بخود صحت یاب ہو کر آئے گا اور اہل البیت کا دامن تھامے گا. یہ پیغام ہم تک پہنچانے کے لیے اہل البیت نے بڑی زحمتیں اٹھائی ہیں, طاقت فرسا زحمتیں, ایسی زحمتیں جن کا آپ تصور بھی نہیں کر سکتے. میں تصور بھی نہیں کر سکتا. کسی شاعر نے کہا تھا کہ کربلا در کربلا می مرد اگر زینب نہ بود, اگر زینب کبرا نہ ہوتی تو کربلا کو کربلا ہی میں موت آ جاتی. یہ زینب کی چادر ہے جس کے چھن جانے سے دین کا پردہ قائم رہا ہے, یہ زینب کی اسیری ہے جس کے نتیجے میں دین آزاد ہوا ہے. توجہ طلب بات ہے, یہ بہت توجہ طلب. اگر زینب اسیر نہ ہوتی تو دین ان ظالموں کے ہاتھوں اسیر رہتا. زینب کی اسیری نے دین کو رسالت سے نجات دیا. اہل البیت کی مظلومیت نے دین کو سربلندی عطا کیا ہے. امام حسین علیہ السلام کے خون پر پڑے ہوئے پردے کو زینب سلام اللہ علیہا کے خطبوں نے اس طرح سے سربلند کیا کہ آج پوری دنیا کے اندر جہاں جہاں حسین کا نام ہے زینب کا نام ساتھ میں زندہ ہے, اور زینب کبریٰ اور حسین ابن علی کے ان پاکیزہ ناموں کی وجہ سے دین زندہ ہے. کربلا کا غم چاہے چھوٹے سے چھوٹا نظر آئے لیکن وہ چھوٹا غم بھی بہت بڑا غم ہے, بہت بڑا غم ہے. چھوٹا غم کیوں؟ اس لیے کہ کائنات کی سب سے بلند ترین ہستیوں کو کربلا میں ذبح کیا گیا ہے, سب سے بلند مرتبہ ہستیوں کو. اس لیے کربلا پر رونے کے لیے دل چاہیے, مصائب کی
तूनानी पैसे नहीं, तारीफ नहीं, दिल चाहिए। दिल में अगर पाकिजगी हो ना, दिल में अगर नरमी हो, दिल में अगर इश्क मोहम्मद हो, आले मोहम्मद हो, दिल में अगर दर्द हुसैन और दर्द ज़ैनब हो, तो जैसे ही उनका तज़किरा आता है सर झुकते हैं और आंसुओं से आंखों से आंसू की लड़ियां बहने लगती हैं। इसलिए कि ज़ैनब की मज़लूमियत है ही ऐसी मज़लूमियत। आप अपना सोच सकते हैं कि ज़ैनब कुबरा जब मैदान कर्बला में आई और कर्बला के मैदान में अपने भाइयों की लाशों को देखा, अपने बच्चों की लाशों को देखा और लाशों को इस आलम में देखा कि यजीदी फौज के घोड़ों के सूंड तले ये लाशें पामाल हो चुकी थी, आजाद टूट फूट का शिकार थे, कपड़े उतारे जा चुके थे और ऐसी महीन सूरत हाल देखकर उस खातून ने क्या कहा अल्लाह की बारगाह में, हाथ उठाए कहा अल्लाहुम्मा तकब्बल मिन्ना हाज़ल कुर्बान, बारगाह इस छोटी सी कुर्बानी को तू अपनी बारगाह में कबूल कर ले। कितना बड़ा हौसला चाहिए, कितनी बड़ी रूह चाहिए, कितनी बड़ी हिम्मत चाहिए कि कर्बला के शहादा की लाशें पड़ी हो और ज़ैनब कुबरा इस तरह से अल्लाह की बारगाह में दुआ करे। मैं चंद जुमले शाम गरीबा के बाद के मनाजर के वाले से आपके फिक्र में अर्ज करूंगा, लेकिन ये याद रखिएगा कि कर्बला के गम को इंसान अगर पाकीज़गी कल्ब के साथ याद करता है तो किसी को मसाइल पढ़ने की जरूरत नहीं है, खुद बहुत आंसू बहने लगते हैं। कोई शख्स आया अब्दुल्लाह उस्मान हकीम के पास, अर्ज किया कि आप सैयद भी हैं, मुश्तहिद भी हैं और पाकीज़ा हस्ती हैं, ज़हीन रोज़ा भी हैं और पूरी दुनिया के तमाम मुश्तहिदीन में सबसे बड़ा आपका नाम है, आपसे ये पूछने आए हैं कि हमने रिवायात में पढ़ा और खुतबात से सुना कि सैयदुस्साजिदीन कर्बला के बाद 40 साल जिंदा रहे, लेकिन इन 40 सालों में हमेशा रोते रहे और जब वो रोते थे तो खून के आंसू बहाते थे। खून के आंसू कैसे रो सकते हैं, क्या ये मुबालगा नहीं है? आंसू तो बहते हैं लेकिन खून के आंसू और 40 साल मुसलसल। आयतुल्लाह उस्मान हकीम ने अपनी जेब से रुमाल निकाला, अपनी आंखों में रखा और कुछ देर रोते रहे और जब रोना शुरू किया तो इश्की उसे हुए, रोते रहे, कुछ देर बाद सर उठाया, अपनी आंखों से रुमाल हटाया, सामने रखा, देखा उस रुमाल में खून के कतरे हैं, तब एक ऐसा जुमला कहा जो रूह को तड़पा दे। क्या कहा? कहा कि सवाल करने वाले जरा गौर से सुन, मैं कर्बला में नहीं था, मैं न कर्बला में था और न मैंने देखा है, लेकिन जो कुछ मैंने पढ़ा और सुना है उसके बाद 1400 साल गुजर गए, अब भी मैं जब याद करता हूँ तो खून के आंसू मेरी आंखों से बहने लगते हैं। सैयदुस्साजिदीन ने अपनी पुत्रियों के सरों से छिपती हुई चादरों को देखा, सैयदुस्साजिदीन ने अली असगर की लाश को जमीन से नेजे के जरिए से निकालते हुए देखा है, सैयदुस्साजिदीन ने हजरत अली अकबर के छिड़े हुए सीने को भी देखा है और पामालशुदा लाशों को भी देखा है, सैयदुस्साजिदीन ने हजरत अब्बास अलमदार के कटे हुए बाजुओं को भी देखा है और आंखों पर लगे हुए तीर को भी देखा है और हजरत अब्बास अलमदार के फटे हुए सर को भी देखा है। सैयदुस्साजिदीन ने उन तमाम शहदा के पामालशुदा लाशों को देखा है। सबसे बड़ी बात, सैयदुस्साजिदीन ने उस मासूम बच्ची को तमाचे खाते हुए देखा है। हमीद इब्न मुस्लिम कहता है कि मैंने देखा एक छोटी सी बच्ची खेमे से निकली जलते हुए दामन के साथ, वो उस आग से परेशान थी, रो रही थी और भाग रही थी, मैं आगे आया, बच्ची को रोका, आग बुझाई, जब आग बुझाई मैंने पूछा बेटी तुम कौन हो, कहा कि हुसैन की बेटी सकीना हो, मैंने पूछा बेटी ये क्या हुआ है, तुम्हारा चेहरा सियाह हो चुका है, कहा कि इन जालिमों ने इतने तमाचे मारे, इतने तमाचे मारे कि मेरे रुखसार सियाह हो गए, कहा कि तुम्हारा कंधा जख्मी है, सर
چھوٹی سی بچی ہو, مجھے بتاؤ میں تمہاری کیا خدمت کروں؟ کہا مجھے ذرا نجف کا راستہ بتا دو. کیا کرو گی؟ کہا اپنے دادا علی ابن ابی طالب کی بارگاہ میں جاؤں گی اور عرض کروں گی کہ یا جدہ دیکھیے آپ کی بیٹیوں کے ساتھ کیا ظلم کیا.
Yeah.